اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
زہرا زیدی اور ساتھی ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں سلام پرستت کرتے ہیں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کر رہے ہیں۔ سورہ آل عمران کی آیت کرمانک 102 سے 104 تک کی تلاوت کر کے آج کے کارکرم کی شوبھا بڑھائی ہے قاری محمد صدیق منشاوی نے۔
بسم اللہ الرحمن الرحیم۔ یا ایھا الذین آمنوا اتقوا اللہ حق تقاته ولا تموتن الا واعتصموا بحبل الله جميعا ولا تفرقوا واذكروا نعمة الله عليكم إذ كنتم أعداء فألف بين قلوبكم فأصبحتم بنعمته إخوانا وكنتم على شفا حفرة من النار وكنتم على شفا حفرة من النار فأنقذكم منها كذلك يبين الله لكم آياته لعلكم تهتدون ولتكن منكم أمة يدعون إلى الخير ويأمرون بالمعروف وينهون عن المنكر وأولئك هم المفلحون۔
صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ہے ایمان والو، ایشور سے ویسے ڈرو جیسے اس سے ڈرنا چاہیے، اور مسلم رہتے ہوئے ہی مرنا، اور تم سب مل کر ایشور کی رسی کو مضبوطی سے تھامے رہو اور بکھرو نہیں، اور اپنے اوپر ایشور کی اس وبھوتی کو یاد کرو جب تم ایک دوسرے کے شترو تھے تو اس نے تمہارے دلوں میں ایک دوسرے کے لیے پریم جگایا، تو تم اس کی وبھوتی کی چھایا میں ایک دوسرے کے بھائی بن گئے، جیسا کہ تم نرک کی کگار پر تھے اور ایشور نے تمہیں اس سے مکتی دلائی۔ ایشور اپنی نشانیوں کو اس پرکار تمہارے لیے اسپشٹ روپ سے ورنت کرتا ہے کہ شاید تم لوگ مارگ درشت ہو جاؤ، اور تم مسلمانوں کے بیچ ایک ایسا گٹ ہونا چاہیے جو لوگوں کو بھلائی کا نمنترن دے، اچھے کاریوں کی اور آمنترت کرے اور برائیوں سے روکے، اور ایسے ہی لوگ سفلتا پراپت کرنے والے ہیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شوتاؤ، آج منگلوار ہے، اگست کی 24، محرم کی 15 اور شہری ور ماہ کی 2 تاریخ۔ कार्यक्रम में पहले आप समाचार सुनेंगे, समाचारों के बाद राजनीतिक चर्चा पेश की जाएगी। राजनीतिक चर्चा के उपरांत साप्ताहिक कार्यक्रम रोहिंग्या त्रासदी आप सुन सकेंगे, और सभा के अंत में हम आपको एक अन्य साप्ताहिक कार्यक्रम सुनवाएंगे, कुरानी किस्से। ये थी रूपरेखा, आप कुछ ही क्षणों में समाचार पेश किए जाएंगे। یہ تہران ہے، اب آپ وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ राष्ट्रपति रईस ने कहा है कि अमरीकी हस्तक्षेप के ही कारण अफगानी अब तक अच्छे दिन नहीं देख सके। चीन का कहना है कि तालिबान के विरुद्ध प्रतिबंधों का कोई फायदा नहीं होगा। यूक्रेन के विमान अवचालन की खबर अफवाह साबित हुई। इराक के आंतरिक मामलों में अमरीकी हस्तक्षेप पर सरकार की कमजोर प्रतिक्रिया से सारे ही इराकी दल और संगठन नाराज हैं। और अब आप मरियम मेहरदादी और गायम रिजवी से विस्तार से समाचार सुनिए।
राष्ट्रपति सैयद इब्राहिम रईसी ने कहा है कि अफगानिस्तान के आंतरिक मामलों में लगातार हस्तक्षेप के कारण ही अफगान की जनता अच्छे दिन नहीं देख सकी। इब्राहिम रईसी ने यह बात ऑस्ट्रिया के चांसलर के साथ टेलीफोन वार्ता में कही। ईरान के राष्ट्रपति ने इस टेलीफोन वार्ता में हालिया दिनों में अफगानिस्तान में होने वाले परिवर्तनों की ओर संकेत किया। उन्होंने कहा कि यदि हम अफगानिस्तान के इतिहास पर नज़र डालें तो हमको ये पता चलता है कि जब से अमरीकियों ने इस देश में आंतरिक मामलों में हस्तक्षेप करना शुरू किया है तब से अफगानिस्तान की जनता अच्छे दिन देखने को तरस गई है। उन्होंने ये भी कहा कि अफगानिस्तान में शांति की स्थापना के लिए ईरान आगे भी प्रयास करता रहेगा। ऑस्ट्रिया के चांसलर से ईरानी राष्ट्रपति ने कहा कि ईरान और ऑस्ट्रिया के बीच 5 शताब्दियों के ऐतिहासिक संबंध दोनों ही देशों के लिए मूल्यवान पूंजी हैं।
चीन के विदेश मंत्रालय के प्रवक्ता ने कहा है कि तालिबान के विरुद्ध प्रतिबंध बेकार सिद्ध होंगे। जमेजम ऑनलाइन के अनुसार वोंगवेन बेन ने मंगलवार को तालिबान के विरुद्ध किसी भी प्रकार के प्रतिबंधों को लाभहीन बताते हुए कहा कि तालिबान के विरुद्ध गैर जरूरी प्रतिबंध अफगानिस्तान की समस्या के समाधान में सहायक सिद्ध नहीं हो सकते। इस बारे में चीन के विदेश मंत्रालय के प्रवक्ता वोंगवेन बेन ने कहा कि विश्व समुदाय को चाहिए कि वो अफगानिस्तान की स्थिति को अधिक से अधिक सुधारने के प्रयास करे और उसका मार्गदर्शन सकारात्मक मार्ग की ओर करे। अपनी बात को आगे बढ़ाते हुए चीन के विदेश मंत्रालय के प्रवक्ता ने ये भी कहा कि तालिबान के विरुद्ध प्रतिबंधों की समीक्षा करने के स्थान पर अमेरिका और ब्रिटेन को चाहिए कि पहले वे मानवाधिकारों के उन उल्लंघनों का जवाब दें जो उन्होंने अफगानिस्तान के परिवेष्टन के दौरान अंजाम दिए हैं। ज्ञात रहे कि अफगानिस्तान के मुद्दे को लेकर आज कुट सात की वर्चुअल मीटिंग हो रही है जिसकी अध्यक्षता अमरीकी राष्ट्रपति जो बाइडन कर रहे हैं।
ताजिकिस्तान के विदेश मंत्री ने इस बात का खंडन किया है कि उनके देश से अफगानिस्तान के पंजशीर के लिए हथियार भेजे जा रहे हैं। ताजिकिस्तान के विदेश मंत्री ने कहा कि अफगानिस्तान के कुछ संचार माध्यमों और टीवी चैनलों पर चलने वाली ये खबर निराधार है कि ताजिकिस्तान से पंजशीर के लिए शस्त्रों की तस्करी की जा रही है। ताजिकिस्तान के विदेश मंत्रालय की ओर से यह कहा गया है कि यह सूचना गलत है और पूरी तरह से निराधार है। इसी बीच पंजशीर से अहमद मसूद के एक निकटवर्ती सूत्र ने भी ताजिकिस्तान से पंजशीर के लिए हथियारों की तस्करी का खंडन किया है।
यूक्रेन के विदेश मंत्रालय के प्रवक्ता ने उनके देश के विमान के अपचालन की खबर का कड़ाई से खंडन किया है। रूसी समाचार एजेंसी रिया नोवोस्ती के अनुसार यूक्रेन के विदेश मंत्रालय के प्रवक्ता ओलेग निकोलनेको ने इस खबर का कड़ाई से खंडन किया है। यूक्रेन के एक विमान का अफगानिस्तान से अपचालन करके उसे ईरान ले जाया गया। उन्होंने कहा कि यूक्रेन के नागरिकों को अफगानिस्तान से वापस लाने के लिए जो विमान काबुल हवाई अड्डे गए थे वे पूरी सुरक्षा के साथ वापस की आ चुके हैं। उन्होंने कहा कि काबुल से यूक्रेन के किसी भी विमान का अपचालन नहीं किया गया है। यूक्रेन के विदेश मंत्रालय के प्रवक्ता ने कहा कि हमारे देश के एक विमान की काबुल हवाई अड्डे से अपचालन की खबर वास्तविकता से मेल नहीं खाती। ओलेग निकोलनेको के अनुसार अब तक अफगानिस्तान से यूक्रेन के 256 नागरिकों को वापस लाया जा चुका है। उनका ये भी कहना है कि अफगानी जो यूक्रेन के साथ सहयोग कर रहे थे उनको अफगानिस्तान से निकालने के लिए प्रयास जारी हैं। याद रहे कि यूक्रेन के विदेश उपमंत्री येवगेनी यनिन की ओर से यह दावा किया गया था कि उनके देश का एक विमान जो अफगानिस्तान से यूक्रेनी नागरिकों को निकालने के लिए काबुल हवाई अड्डे पर गया था उसका अपचालन कर लिया गया। उल्लेखनीय है कि तालिबान द्वारा काबुल पर नियंत्रण स्थापित करने के बाद अफगानिस्तान के हजारों लोग इस देश से भागने की कोशिश कर रहे हैं।
काबुल एयरपोर्ट पर अमेरिकी सैनिकों की तैनाती के बावजूद क्षमा कीजिएगा फायरिंग और धमाकों की खबर मिली है। सोमवार सूर्यास्त के समय भी काबुल के अंतर्राष्ट्रीय एयरपोर्ट पर फायरिंग हुई और धमाकों की आवाज सुनी गई। इस बारे में अमेरिकी सेना ने एक बयान जारी किया है और बताया है कि फायरिंग के दौरान किसी भी अमेरिकी सैनिक को कोई नुकसान नहीं पहुंचा। सेना के बयान में ये कहा गया है कि काबुल एयरपोर्ट के बाहरी हिस्से में होने वाली फायरिंग की वजह से एक अफगान सैनिक मारा गया जबकि कई अन्य घायल हो गए। अभी तक पता नहीं चल सका है कि फायरिंग की यह घटना क्यों हुई है। उधर कुछ सूत्रों ने काबुल एयरपोर्ट पर धमाके की भी खबर दी है।
इराक के असाब अहल हक आंदोलन ने अमरीकी हस्तक्षेप के मुकाबले में इराकी सरकार के रवैये की निंदा की है। असाब अहल हक आंदोलन के राजनीतिक शाखा के प्रभारी महमूद अरबी ने मंगलवार को कहा कि ईरान के आंतरिक मामलों में अमरीकी हस्तक्षेप और उल्लंघनों के संबंध में इराकी सरकार की प्रतिक्रिया बहुत ही कमजोर है। उन्होंने कहा कि इराक में अपनी सैन्य उपस्थिति को बढ़ाने के लिए अमेरिका लगातार प्रयास कर रहा है। अरबई ने कहा कि इराक के भीतर इस देश की जनता और नेताओं पर अत्याचारों के मुकाबले में इराकी सरकार की ओर से अपनाई गई नीति बिल्कुल बेकार है। उन्होंने कहा कि इराक के राजनीतिक दलों ने देश की सरकार से ये मांग बारंबार दोहराई है कि अमरीकी क्रियाकलापों पर तीखी प्रतिक्रिया दिखाए। अरवाइने के अनुसार कि सरकार एक प्रकार से अपने देश के बारे में अमेरिका की ओर से की जाने वाली कार्रवाइयों से राजी है।
इराक के एक जानकार सूत्र ने दोपहर तक इराक में अमेरिकी सैनिकों के 4 लॉजिस्टिक कारों पर हमले की सूचना दी। साबरीन न्यूज ने मंगलवार को ब्रेकिंग न्यूज में ये बताया कि अमेरिका के सैनिकों के कारवां पर हमला किया गया है। ये ऐसी स्थिति में है कि 2 घंटे पहले ही अमेरिका के अल मुसन्ना और जीकार प्रांतों में भी 2 कारवां को निशाना बनाया गया था, जबकि पहले कारवां को नासिरिया शहर में और दूसरे को समावा शहर में निशाना बनाया गया। मीडिया सूत्रों ने बताया है कि इन हमलों की जिम्मेदारी कासिमुल जब्बारीन ने स्वीकार की है।
इसराइल के युद्धक विमानों ने मंगलवार की सुबह दूसरी बार गजा पट्टी के विभिन्न इलाकों पर भीषण हमले किए। फार्स न्यूज एजेंसी की रिपोर्ट के अनुसार फिलिस्तीनी मीडिया ने मंगलवार की सुबह इसराइल के युद्धक विमानों के गजा पट्टी पर हमले की खबर दी। अल जजीरा चैनल ने ब्रेकिंग न्यूज देते हुए लिखा कि इसराइल के युद्धक विमानों ने दक्षिणी गजा पट्टी के खान यूनुस इलाके में प्रतिरोध के एक ठिकाने को निशाना बनाया। अल मसीरा चैनल ने गजा पट्टी में मौजूद अपने रिपोर्टर के हवाले से लिखा कि इसराइली युद्धक विमानों ने पूर्वी गजा के हाई जैतून नामक क्षेत्र को निशाना बनाया। इसराइल के युद्धक विमानों ने खान यूनुस रफ और सूफा इलाकों में लाइट बम फायर किए। इसराइली पत्रकार अमीर बखापूत ने ट्वीट किया कि हमास एंटी एयर सिस्टम से इसराइल के युद्धक विमानों के हमलों का जवाब दे रहा है।
इसराइली सैनिकों ने पूर्वी नाबलस में झड़पों के दौरान एक नौजवान पर फायरिंग कर दी, जिससे वो शहीद हो गया। फिलिस्तीनी नौजवान का नाम इमाद खालिद बताया जा रहा है। कुछ मीडिया सूत्रों ने उसकी उम्र 14 साल बताई है, जबकि कुछ ने 17 साल बताई है। रिपोर्ट में बताया गया है कि यह झड़प वेस्ट बैंक के पूर्वी इलाके नाबलस के बलाता कैंप में हुई थी। इसराइली सैनिकों ने मंगलवार की सुबह उक्त कैंप में 7 काबी नामक फिलिस्तीनी युवक के घर पर धावा बोल दिया और उसके घर का सामान वे लोग इधर उधर फेंकने लगे और फिर बाद में उसको गिरफ्तार कर लिया। जैसे ही उसकी गिरफ्तारी हुई, स्थानीय लोग जमा हो गए और उन्होंने पुलिस पर पथराव शुरू कर दिया।
भारत की राष्ट्रीय जांच एजेंसी एल्गार परिषद और माओवादियों के बीच संबंधों से जुड़े मामले में एक विशेष अदालत के समक्ष पेश किए गए मसौदे आरोपों में दावा किया है कि आरोपी अपने खुद की सरकार बनाना चाहते थे और देश के खिलाफ युद्ध छेड़ना चाहते थे। एनआईई ने इस महीने की शुरुआत में मसौदा पेश किया था और इसकी प्रति सोमवार को उपलब्ध कराई गई। इस मसौदा में मानवाधिकार एवं अधिकार कार्यकर्ताओं समेत 15 आरोपियों के खिलाफ 17 आरोप लगाए गए हैं। उनके UAPA और IPC की विभिन्न धाराओं के तहत आरोप लगाए जाने का अनुरोध किया गया है। और इसी के साथ रेडियो थेरान से समाचार समाप्त हुए।
यह रेडियो तेहरान की हिंदी सेवा है। राजनीतिक चर्चा। श्रोताओं, आपका स्वागत है कार्यक्रम राजनीतिक
چرچا میں۔ راجنیتک چرچا میں ہم بات کریں گے افغانستان کی تازہ صورتحال کی۔
ای بات بے پوما کہ افغانستان یک ملک ہے اس کے من پایگاہ انجام یارم۔
بھارت میں رہ رہے افغان شرنارتھیوں نے پردرشن کر کے ادھیکاروں کی مانگ کی ہے۔ یہ وشے بھی راجنیتک چرچا میں شامل رہے گا۔ فلسطین میں اسرائیل کے اپرادھ رکنے کا نام نہیں لے رہے ہیں، وہیں دوسری اور فلسطینیوں کے حوصلے بھی بلند ہیں۔
طبیعی ان شعبنا الفلسطینی۔
کارکرم راجنیتک چرچا میں ہم اس بارے میں بھی بات کریں گے، تو آئیے شروع کرتے ہیں افغانستان سے۔ افغانستان میں طالبان نے سطح پر نینترن کر لینے کے بعد امریکہ کو کھلی چیتاونی دے دی ہے۔ امریکہ سے طالبان کا یہ کہنا ہے کہ اسے اپنے سارے سینک افغانستان سے نکالنے ہوں گے۔ امریکہ افغانستان میں کوئی اڈا باقی نہیں رکھ سکتا۔ کابل سے آئی آر آئی بی کے لیے بہنام یزدانی کی رپورٹ، جسے پیش کر رہے ہیں اختر عباس۔
امریکہ افغانستان سے پوری طرح سے نکلنے میں ٹال مٹول کر رہا ہے۔ اس سے پہلے طے تھا کہ امریکہ مئی کے مہینے میں طالبان دوارا ہوئے سمجھوتے کے آدھار پر افغانستان سے پوری طرح نکل جائے گا، لیکن اب وہ ٹال مٹول کر رہا ہے۔
It's time to end America's longest war. It's time for American troops to come home.
لیکن امریکی راشٹرپتی جو بائیڈن نے اعلان کیا کہ اس مہینے کے انت تک افغانستان سے امریکی سینک پوری طرح سے نکل جائیں گے۔ امریکی سینک افغانستان سے نکلنے، ودیشی سینکوں کے نکلنے اور ودیشی سینکوں کے لیے کام کرنے والے افغان ناگرکوں کو نکالنے کے لیے سمے بڑھانے کی بات کر رہے ہیں، اور افغانستان میں سمیاوادھی سے زیادہ باقی رہنے کے امریکی فیصلے پر طالبان کے نیتاؤں کی کڑی پرتکریا سامنے آئی ہے۔ ابھی تک طالبان کے دو نیتاؤں نے 31 اگست کے بعد یعنی سمیاوادھی کے بعد بھی امریکی سینکوں کے دیش میں باقی رہنے کو ریڈ لائن قرار دیتے ہوئے اسے حملے اور قبضے کی سنگیا دی ہے۔
یہ بات بے پوما کہ افغانستان ایک ملک ہے اس کے من پایگاہ انجام یارم۔
طالبان کے ایک نیتا کا کہنا ہے کہ یہ افغانستان ہے اور اس نے ثابت کر دیا ہے کہ وہ کبھی بھی ودیشی سینکوں کو سویکار نہیں کرے گا۔ پچھلے دو سپتاہ کے دوران لگ بھگ 6,000 امریکی سینک اپنے ساتھی سینکوں اور یورپی سینکوں کے سرکشت نکلنے کو سنشچت بنانے کے لیے کابل ایئرپورٹ پہنچے ہیں۔ 8 دن سے کابل کے حامد کرزئی ایئرپورٹ کی ساری اڑانیں عام ناگرکوں کے لیے بند ہیں، اور یہاں سے کوئی بھی جہاز نہ تو دیش کے بھیتر جا سکتا ہے اور نہ باہر جا سکتا ہے۔ اس ایئرپورٹ پر امریکہ کا نینترن ہے۔ بہنام یزدانی، آئی آر آئی بی نیوز، کابل۔
بھارت میں رہ رہے افغان شرنارتھیوں نے پردرشن کر کے ادھیکاروں کی مانگ کی ہے۔ ان کا کہنا ہے کہ انہیں بھارت میں سرکشا تو دے دی گئی ہے، لیکن اس کے علاوہ انہیں کوئی بھی ادھیکار نہیں دیا گیا ہے۔ بیورے کے ساتھ ہمارے سمباد داتا شمشاد کاظمی۔
بھارت میں رہ رہے افغان شرنارتھیوں نے دلی استھت شرنارتھیوں کے لیے سنیوکت راشٹر سنگھ کے اچھایوکت کاریالے کے سامنے آج دوسرے دن بھی ویروھ پردرشن کیا اور اپنے لیے آوشک شرنارتھی دستاویز جاری کرنے اور ادھک سرکشا پردان کرنے کی مانگ کی۔ افغان شرنارتھی پردرشنکاریوں نے کہا کہ اس سمے پورے وشو کی نگاہیں افغانستان پر ہیں، جہاں طالبان کے قبضے کے بعد بڑا سنکٹ اتپن ہوا ہے۔ ہم یو این ایچ سی آر سے مانگ کرتے ہیں کہ وہ ہماری مانگیں پوری کرے تاکہ ہمیں شکشا اور روزگار کے اترکت دوسری سویدھائیں مل سکیں۔ بھارت میں افغان شرنارتھیوں کے پرمکھ ضیا غنی نے کہا کہ بھارت میں بڑی سنکھیا میں ایسے افغان شرنارتھی ہیں جنہیں ریفیوجی اسٹیٹس نہیں ملا ہے۔
افغان ریفیوجی مور دین 15 سال سے زیادہ بھی یہاں رہتے ہیں، ان کے لیے کچھ سویدھا نہیں ہے، کچھ ہیلپ نہیں ہے، کچھ سپورٹ نہیں ہے یونیسیار طرف سے، صرف ایک رجسٹر کر کے چھوڑ دیں گے، اور یہ لوگ کیسے رہتے ہیں، کیسے اس کا زندگی گزرتے ہیں، اس کا ان کا کوئی پتہ نہیں تھا، ان کا اچھے سے ڈاکومنٹیشن نہیں ہے، इनका पेपर लीगल स्टे का पेपर नहीं है और कोई इसका ध्यान नहीं करते।
अफगान शरणार्थियों का कहना है कि हमारे बच्चे शिक्षा और रोजगार प्राप्त करना चाहते हैं, लेकिन आवश्यक दस्तावेज न होने के कारण हम मोबाइल फोन के लिए सिम कार्ड भी नहीं खरीद सकते। अफगान शरणार्थियों ने भारत सरकार का आभार प्रकट किया कि उसने हमें यहाँ रहने का अवसर दिया है, लेकिन और सुविधाओं के लिए रिफ्यूजी कार्ड या माइग्रेशन लेटर जरूरी है जिसे देने में UNHCR विलंब कर रहा है।
अफगानिस्तान भी अब तो आप हालत पता है, अब कोई अफगानिस्तान भी नहीं जा सकता, अब ना ही UNHCR कोई मदद कर रहा है, ना घर का कोई वो राशन का कोई मदद कर रहा है, ना रहने का, बस यूं ही ऐसे ही बैठ, कोई फ्यूचर नहीं है, क्यों नहीं ऐसे यहाँ पे बैठे हुए, बस क्यों सेफ है।
अफगान शरणार्थी प्रदर्शनकारियों में पुरुषों और महिलाओं के अतिरिक्त बच्चे भी थे जो हमें न्याय चाहिए के नारे लगा रहे थे। अफगान शरणार्थी ऐसे समय में अपनी मांगों को लेकर विरोध प्रदर्शन कर रहे हैं जब अफगानिस्तान से भारतीय नागरिकों के साथ कई अफगान नागरिक भी भारत आ चुके हैं और ये क्रम अभी जारी है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
फिलिस्तीनी इलाकों में इसराइल के अपराध जारी हैं, जहां इसराइल के हमले हो रहे हैं वहीं फिलिस्तीनियों की ओर से साहसिक प्रतिरोध भी जारी है। गजा से IRIB के लिए इब्राहिम अहमद की रिपोर्ट पेश कर रहे हैं रविश जैदी।
फिलिस्तीन से सामने आई वीडियो आग की तरह तेजी से फैल गई है। वीडियो में देखा जा सकता है कि कैसे एक फिलिस्तीनी ने इसराइल के स्नाइपर को निशाना बनाया है। इस बीच इसराइली सेना ने यह स्वीकार किया है कि फिलिस्तीनी युवक के हमले में उनका स्नाइपर गंभीर रूप से घायल हो गया है। इस घटना ने गजा की स्थिति को और तनावपूर्ण बना दिया है, क्योंकि इसराइली युद्धक विमानों ने गजा के कई असैन्य ठिकानों पर बमबारी की है। आने वाले दिनों में गजा की स्थिति और ज्यादा तनावपूर्ण हो सकती है। हमास के एक अधिकारी का कहना है कि फिलिस्तीनी लोगों के लिए अपना बचाव करना स्वाभाविक है। इसराइल हमला करके फिलिस्तीनियों की इच्छा शक्ति को तोड़ना चाहता है, लेकिन हम इसराइल को बता देना चाहते हैं कि वो कभी कामयाब नहीं होगा। हम अपने लक्ष्यों की प्राप्ति तक अपने प्रयासों को जारी रखेंगे। जिहादी इस्लामी के नेता का कहना है कि इसराइल ने गजा पर हमला करके एक नए अपराध को अंजाम दिया है। उनकी हालिया कार्रवाइयों की हम कड़े शब्दों में निंदा करते हैं। फिलिस्तीनी आंदोलनों ने जमीनी स्थिति पर चर्चा करने के लिए संयुक्त बैठक की और दुश्मनों को जमीनी समीकरण करोड़ों के बदलने की अनुमति न देने पर बल दिया और कहा कि किसी भी कार्रवाई का मुंहतोड़ जवाब देने के लिए प्रतिरोध पूरी तरह तैयार है। अशफा अस्पताल के डॉक्टर का कहना है कि इसराइली सेना ने फिलिस्तीनी प्रदर्शनकारियों पर सीधे तौर पर गोलियां चलाई हैं। इस पांचवीं हमले में घायल होने वालों में 15 साल और उससे कम के बच्चे भी शामिल हैं।
وكانت لديه طموحات
एक फिलिस्तीनी टीकाकार का कहना है कि इसराइल ने अभी तक सबक नहीं लिया है। वो मस्जिद उल अक्सा वाली स्थिति को गजा में भी लागू करना चाहता है, लेकिन फिलिस्तीनी प्रतिरोध ने यह दर्शा दिया है कि इसराइल की आंतरिक समस्याओं ने उसकी क्षमता को खत्म कर दिया है।
اصبحت هذه الرسائل بالحديد والنار على طول الخط
زيوني شاسن کے لیے فلسطینیوں کا سندیش کیول ٹپڑی تک سیمت نہیں ہے بلکہ انہوں نے اپنے پرتیرودھ کو غزہ استھت اسرائیلی سیما تک پہنچا دیا ہے وہ اس بات پر بل دیتے ہیں کہ جب تک وہ اپنے لکشوں کو پراپت نہیں کر لیتے ہیں تب تک وہ چپ نہیں بیٹھیں گے غزہ فلسطین سے IRIB کے لیے ابراہیم احمد کی رپورٹ
شتو اسی کے ساتھ کارکم راجنیتک چرچہ یہیں پر سماپت ہوتا ہے। यह रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओ, अब प्रस्तुत है कार्यक्रम रोहिंग्या त्रासदी, जिसके बाद आप सुनेंगे सभा का अंतिम कार्यक्रम कुरानी किस्से।
روہنگیا تراستی
دوستو، روہنگیا تراستی کی ایک نکڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور رویش زیدی کا سلام سویکار کیجیے۔
دوستوں، حالیہ ورشوں میں روہنگیا مسلمانوں کو اپنے اصلی وطن راکھائن میں ہنسا، نرسنہار، بلاتکار اور نشکاسن کا سامنا کرنا پڑا ہے۔ انترراشٹریہ عدالت کے قانون کے مطابق ایک ناگرک سموہ کے خلاف ویاپک یا سنگھٹت حملہ، ان کا نرسنہار، ان کا دمن، انہیں غلام بنانا اور انہیں جبرن ان کے گھروں اور آبادیوں سے اجاڑنا، یا کوئی بھی ایسا کرت مانوتا کے خلاف اپرادھ مانا جاتا ہے۔ میانمار کی سینا اور بودھ چرم پنتھیوں نے یہ سارے اپرادھ روہنگیا مسلمانوں کے خلاف انجام دیے ہیں۔
اکتوبر اور نومبر 2012 میں ہیومن رائٹس واچ نے ایک جانچ کی تھی اور رپورٹ کو سارجنک کیا تھا۔ اس رپورٹ میں الیکھ کیا گیا ہے کہ 2012 میں جون کی شروعات میں میانمار کے رکھائن پرانت میں روہنگیا مسلمانوں اور بودھوں کے بیچ گھاتک ہنسا کی شروعات ہوئی۔ یہ ہنسا مسلمانوں کو وستاپت یا نشکاست کرنے کے ادیش سے شروع کی گئی تھی۔ ستھانیہ راجنیتک پارٹی اور ان کے ایجنٹوں تتھا بودھ بھکشکوں نے ہنسا کو ہوا دی اور سینکوں کے ساتھ مل کر روہنگیاؤں پر اتیاچار کیے۔ ہنسا کرنے والے سبھی سموہوں کو میانمار کی سرکار کا سنرکشن پراپت تھا۔ روہنگیا پرشوں، مہیلاؤں اور بچوں کا نرسنگار کیا گیا۔ کچھ کو ساموہک قبروں میں دفن کر دیا گیا۔ ان کے گاؤں، گھروں اور کھیتوں کو نشٹ کر دیا گیا۔ ہیومن رائٹس واچ کے ایشیا میں ڈپٹی ڈائریکٹر فیل رابرٹسن نے ایک ٹی وی انٹرویو میں اس بات کو سویکارا ہے کہ میانمار میں روہنگیا پر کتنے اتیاچار ہوئے ہیں۔
There was clearly the evidence of irregular groups and militias, also groups of civilians that were involved in 2017. In many cases, we saw the military come in, drive the people out, and then irregulars come in. It could be, in some cases, civilian looting property and burning down villages. So, yes, there is a role for justice against not just the military, but also for civilians who were involved in atrocities against the Rohingya.
دوستوں، ہیومن رائٹس واچ کی رپورٹ میں آگے کہا گیا ہے کہ سینا اور اس کے ایجنٹوں نے حملوں کے کارن 1,25,000 روہنگیاؤں کو شرنارتھی شیوروں میں استھانترت کیا گیا۔ اجاڑے گئے اکثر مسلمان ٹھسا ٹھس بھرے کیمپوں میں رہ رہے ہیں، جہاں نہ ہی انہیں بھوجن ملتا ہے اور نہ ہی سروں پر سایہ ہے۔ سوچھ پانی اور چکتسا سیواؤں کا بھی ابھاؤ ہے۔ ان کے شیوروں پر 24 گھنٹے سینکوں کا پہرا رہتا ہے اور جیلر کی طرح وہ ان پر ہر سمے نظر رکھتے ہیں۔ روہنگیا مسلمانوں کو وستھاپت کرنے کی یوجنا میانمار سرکار، سینا، سرکشا بلوں اور بودھ ملیشیا اور بھکشوں دوارا ویاپک اور ویوستھت روپ سے لاگو کی جا رہی ہے، جو واسطو میں مانوتا کے خلاف اپرادھ ہے۔ اس کا مکھ ادیش میانمار کے بہو جاتیے اور بہو دھارمک سماج کا جبرن ایکیکرن کرنا ہے۔
دوستو، ہیومن رائٹس واچ کی رپورٹ کے ایک دوسرے بھاگ میں کہا گیا ہے کہ 28 مئی 2012 کو اس سمے سامپردائک ہنسا کی شروعات ہوئی جب تین پرشوں دوارا رامیری قصبے میں ایک 28 ورشیہ مہیلا کے ریپ اور ہتیا کا معاملہ سامنے آیا۔ 3 جون کو رامیری کے دکشن پورو میں استھت تونگوپ شہر میں چرم پنتھیوں کے ایک بڑے سموہ نے ایک بس کو روکا اور اس میں سوار 10 مسلمانوں کو نیچے اتار کر پیٹ پیٹ کر مار ڈالا۔ بودھ انیائیوں دوارا نردوش روہنگیا مسلمانوں کی موب لنچنگ کے بعد ہنسا بھڑک گئی اور جگہ جگہ روہنگیاؤں کو نشانہ بنایا جانے لگا۔ ہنسا، آگزنی، بلاتکار اور نرسنگار کے بھے سے لاکھوں لوگ اپنا گھر باہر چھوڑ کر بھاگ گئے۔ اس بیچ سرکشا بلوں نے نہ کیول ہنسا پر قابو پانے کے لیے کچھ نہیں کیا بلکہ مسلمانوں کے نرسنگار اور ان کے گاؤں پر حملے کے لیے بودھ چرم پنتھیوں کو اکسایا۔ روہنگیا مسلمانوں پر ہونے والے رونگٹے کھڑے کر دینے والے اتیاچاروں پر جہاں دنیا بھر میں دھیرے دھیرے آواز اٹھنا شروع ہو گئی ہیں، وہیں دنیا کے زیادہ تر مسلم دیشوں کی چپی نے وشو بھر کے لوگوں وشیش کر مسلمانوں کو حیران کر دیا ہے۔ جماعت اسلامی ہند کے مہا سچیو سلیم انجینئر بھی اس بارے میں کہتے ہیں کہ جس پیڑا سے روہنگیا مسلمان گزر رہے ہیں، ایسے سمے میں کچھ دیشوں کے علاوہ زیادہ تر دیشوں کی چپی، وہ بھی مسلم دیشوں کی خاموشی بہت ہی نندنیہ ہے۔ وہ کہتے ہیں،
جس طرح سے برما کے روہنگیا مسلمانوں کے ساتھ ظلم اور زیادتی اس وقت ہو رہی ہے اور ان پر جس طرح کا ظلم و ستم توڑا جا رہا ہے، ان کو مارا پیٹا جا رہا ہے، قتل کیا جا رہا ہے، ان کے گھروں کو، بستیوں کو اجاڑا جا رہا ہے اور لوگ مجبور ہو کر لاکھوں کی تعداد میں اپنے ملک سے نکلے ہیں، تو ہمیں امید تھی کہ مسلم ممالک بھی سلسلے میں ذرا کھل کر ان کی تائید کریں گے اور برما کی حکومت کے خلاف بولیں گے۔ حالانکہ کچھ ملکوں نے بولا ہے، ترکی نے بولا ہے اور انڈونیشیا، ایران اور کچھ ملکوں نے کیا ہے، اور خود بنگلہ دیش بھی ایک بڑی آبادی کو اپنے یہاں اس نے پناہ دی ہے اور وہ خود اس وقت پریشانی میں ہے، اس کی مدد کی جانی چاہیے، لیکن جیسی امید تھی، ہمیں توقع تھی مسلم ممالک سے، اس پر وہ کھڑے نہیں اترے ہیں۔ اور دوسرا کہ یونائیٹڈ نیشنز نے اس کو بہت سیریسلی لیا ہے اور یونائیٹڈ نیشنز کے علاوہ دوسرے جو ہیومن رائٹ آرگنائزیشنز ہیں انہوں نے بھی اس کو سیریسلی لیا ہے، لیکن ہم یہ توقع رکھتے ہیں کہ یہ یونائیٹڈ نیشنز اور دیگر دوسرے ملک ہیں، یہ برما کی گورنمنٹ پر دباؤ بنائیں اور دباؤ بنا کر ان کو اس بات کے لیے آمادہ کریں کہ یہ سلسلہ رکنا چاہیے اور وہاں کے جو روہنگیا مسلمان ہیں ان کے جو سٹیزنس رائٹ ہیں وہ رائٹ اور وہ حق ان کو ملنا چاہیے، اور جو لوگ باہر چلے گئے ہیں ان ملکوں کو چاہیے کہ وہ ان کی مدد کریں، اور جو انٹرنیشنل کمیونٹی ہے اس کو یہ چاہیے کہ وہ جہاں جہاں یہ شرنارتھی اور مہاجر چلے گئے ہیں ان کی مدد کے لیے وہ آگے آئیں۔
دوستوں، روہنگیا مسلم الپسنکھیکوں پر ہوئے اتیاچاروں میں سے سب سے دردناک میانمار میں سینکوں اور بودھ چرمپنتھیوں دوارا روہنگیا مسلم مہیلاؤں اور لڑکیوں کا ان کے پریجنوں کے سامنے بلاتکار اور بچوں کو زندہ آگ میں جلانا ہے۔ مہیلاؤں اور لڑکیوں کے ساتھ ساموہک بلاتکار، جس میں بودھ بھکشو بھی شامل ہیں، پختہ ثبوت موجود ہیں۔ سنیکت راشٹر مانو ادھیکار پریشد کی 43 پنوں کی ایک رپورٹ میں بلاتکار کی شکار سینکڑوں روہنگیا مہیلاؤں اور لڑکیوں کا وورن دیا گیا ہے، ساتھ ہی ان کی آنکھوں کے سامنے ان کے پروشوں اور بچوں کے نرسنہار کا بھی الیکھ کیا گیا ہے۔ ہیومن رائٹ واچ کا ماننا ہے کہ اس طرح کے اپرادھ کوئی سنیوگ نہیں ہے بلکہ روہنگیا مسلمانوں کے خلاف ویوستھت اور سنیوجت اتیاچاروں کا حصہ ہیں۔ یہ اتیاچار مانوتا کے خلاف اپرادھ ہیں جو 2012 کے بعد سے جاری ہیں۔ روہنگیا شرنارتھیوں سے بھرے ایک اسپتال کی تصویریں دیکھ کر کسی کے بھی رونگٹے کھڑے ہو سکتے ہیں، کسی کی بھی روح کانپ جائے گی۔ اسپتال میں بھرتی ہر ایک پیڑت کی کہانی روہنگیاؤں کے ساتھ ہونے والے خوفناک اتیاچاروں کو بیان کرتی ہیں۔ ایک پیڑت روہنگیا مہیلا بتاتی ہے کہ سینا دوارا ماری گئی گولی اسے کہاں کہاں لگی ہے۔
گولی یوں لگے سے یوں لگے سے یہ ماجے گولی یہ گیا ہوتے کے سائٹ آئی بات دویا او مارا تو بڑا لگ گئے مارا مارا ماجے والا لوٹا لو ماجے آئی باسی ڈی دوریا پھرا ہے رہتے ہاتھ ہاتھ دن لگ گئے سے আর বার গরি গরি কিয়ে মানের কিয়ে গিয়া করে মানে বেকুম ফেলায় আগে যে ওই যে দুঃখ পাই যে
पीड़ित महिला का कहना है कि हमारे शरीर से खून बह रहा था और हम लाशों के ढेर के बीच में थे। वहीं एक पिता ने बताया कि कैसे उसकी 6 वर्षीय बेटी पर अत्याचार किया गया है।
तैरना तो दूधरा यहाँ गुड़ा दूधरा यहाँ थुरी गई रानौत आड़ूत दिने ठेंगर फाता मादे दे रानौत इन तू ठेंग तुरौत इन बेगुन फुरी गई दीरिया तैरा फुरी गई दे ठेंबा आगे दे रुआ रोड डॉक्टर रुआ रोड दिए आड़ू मादे रुआ रोड दिए।
पीड़ित पिता का कहना है कि मेरी मासूम बेटी के दोनों पैरों को जला दिया, इसका पैर कई जगह से टूट चुका है, डॉक्टरों ने उसके पैर में रॉड डाला है।
रोहिंग्या मुसलमानों को भयानक अत्याचारों के साथ जिस एक अन्य विनाशकारी अपराध का सामना करना पड़ा वो उनके गांवों और घरों से उन्हें निकाला जाना और उनकी ज़मीनों को जब्त किया जाना है। शरणार्थियों के लिए संयुक्त राष्ट्र के उच्चायुक्त के सहयोग से रोहिंग्या शरणार्थियों को बांग्लादेश के कॉक्स बाजार के इलाके में रखा गया है। यहाँ स्थित शिविरों में 10 लाख से ज़्यादा रोहिंग्या शरणार्थी हैं जिन्हें अपना घर बार छोड़ने पर मजबूर कर दिया गया और म्यांमार सरकार ने उन्हें वापस लेने से इनकार कर दिया। अपनी जान बचाकर फरार करने वाले रोहिंग्याओं के दुख और दर्द का सिलसिला यहीं खत्म नहीं हुआ बल्कि उनके बच्चे लड़कियां और महिलाएं रास्ते में तथा बांग्लादेशी शिविरों में तस्करों का शिकार बनते रहे हैं। मानव तस्करों ने उन्हें मलेशिया, इंडोनेशिया और ऑस्ट्रेलिया पहुंचाने और वर्तमान दयनीय स्थिति से निकालने का वादा करके बाजारों में बेच दिया। ये समस्त अत्याचार निश्चित रूप से नस्लवाद और रंगभेद का स्पष्ट उदाहरण है।
म्यांमार के बाहर शरणार्थी शिविरों में रहने वाले रोहिंग्या मुसलमानों को जिन समस्याओं और कठिनाइयों का सामना है उससे कहीं ज्यादा दयनीय स्थिति म्यांमार में विस्थापित होने वालों की है जो पहाड़ी इलाकों और जंगलों में बंधुआ मजदूरों और गुलामों का जीवन व्यतीत करने पर मजबूर हैं। ये लोग हर तरह के सुख सुविधा से वंचित हैं और इन्हें जानवरों की तरह इस्तेमाल किया जाता है। इसलिए संयुक्त राष्ट्र मानवाधिकार परिषद, ह्यूमन राइट्स वॉच और अन्य कई अंतर्राष्ट्रीय संगठनों ने रोहिंग्याओं के खिलाफ म्यांमार की सेना और सरकार द्वारा हिंसा को मानवता के खिलाफ अपराध करार दिया है। दोस्तों, कार्यक्रम का समय अब यहीं समाप्त होता है। हमें अनुमति दें। खुदा हाफिज।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। कुरानी किस्से। दोस्तों, कार्यक्रम कुरानी किस्से की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित है। कायम रिज़वी का सलाम स्वीकार कीजिए। आज हम सूरह मायदा की आयत संख्या 82, 83 और 84 की व्याख्या पेश करेंगे। دوستو، پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی پیغمبری کی گھوشنا کے پانچویں سال مسلمانوں کا ایک گٹ افریقہ کے تتکالین دیش حبشہ کی اور پلائن کر گیا۔ یہ کام انہوں نے حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کے آدیش پر مکے کے انیکیشور وادیوں کی یاتناؤں سے بچنے کے لیے کیا تھا۔ حبشہ کے تتکالین راجہ کا نام نجاشی تھا جو عیسائی تھا۔ عیسائی ہونے کے باوجود اس نے مسلمانوں کا بھرپور سواگت کیا اور وہ انہیں مکے کے انیکیشور وادیوں کے پرتنیدھی کے حوالے کرنے پر تیار نہیں ہوا۔ قرآن کے سورہ مائدہ کی کچھ آیتوں میں اس کا الیکھ ہے جس کو ہم وستار سے پیش کر رہے ہیں۔ جس زمانے میں پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم لوگوں کو اسلام کا نمنترن دے رہے تھے، اس سمے مسلمان الپ سنکھیک تھے۔ ان کا کوئی ٹھکانہ نہیں تھا۔ قریش ان پر اتیاچار کیا کرتے تھے جس سے وہ بہت پریشان رہتے تھے۔ یہی کارن ہے کہ پیغمبر اسلام کو دھرم کا نمنترن دینے میں طرح طرح کی پریشانیاں آ رہی تھیں۔ پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے ان مسلمانوں کے منوبل کو اونچا رکھنے اور بے گھروں کو قریش کے اتیاچاروں سے بچانے کے اُدیش سے انہیں حبشہ پلائن کرنے کا آدیش دیا تھا۔ آپ نے کہا تھا کہ حبشہ یا ورتمان ایتھوپیا کا شاسک ایک نیک ویکتی ہے، وہ کسی پر اتیاچار نہیں کرتا۔ تم لوگ فی الحال وہاں چلے جاؤ اور پھر دیکھتے ہیں کہ ایشور شاید ہمارے لیے کوئی راستہ نکالے۔ پیغمبر اسلام کے اس آدیش کے ساتھ ہی کچھ مسلمان بہت ہی خاموشی سے جدہ کے لیے نکلے تاکہ اس کی خبر مکہ کے انیکیشور وادیوں کو نہ لگنے پائے۔ اس سمے جدہ ایک بہت ہی مہتوپورن بندرگاہ تھا۔ جب یہ مسلمان جدہ پہنچے تو سنیوگ سے ایک ویاپارک جہاز حبشہ کے لیے نکل رہا تھا۔ جیسے ہی مسلمانوں کو یہ پتہ چلا کہ ایک جہاز حبشہ جا رہا ہے تو وہ فوراً کرایہ ادا کر کے اسی جہاز پر سوار ہو گئے۔ یہ خبر مکے کے انیکیشور وادیوں کو مل گئی۔ اس سوچنا کے ملنے کے بعد انہوں نے لوگوں کو مکے سے بھیجا کہ وہ جا کر ان مسلمانوں کو واپس لائیں۔ جس سمے یہ گٹ وہاں پر پہنچا اس سمے مسلمان وہاں سے حبشہ کے لیے نکل چکے تھے۔ یہ گھٹنا پیغمبر اسلام کی پیغمبری کی گھوشنا کے پانچ سال پہلے رجب کے مہینے میں گھٹی تھی۔ پلائن کی سفل گھٹنا کے بعد مکے کے ایک دوسرے گٹ نے حبشہ پلائن کرنے کا فیصلہ کیا۔ اس گٹ کا نیتتو جعفر بن ابی طالب کر رہے تھے۔ اس پرکار سے حبشہ میں پلائن کرتا مسلمانوں کی سنکھیا بڑھ کر 83 ہو گئی۔ مسلمانوں نے حبشہ کو ویسے ہی پایا جیسا کہ پیغمبر اسلام نے انہیں بتایا تھا۔ وہاں کے راجہ نے ان کے ساتھ اچھا ویوہار کیا۔ مکے کے انیکیشور وادیوں کو جب یہ پتہ چلا کہ حبشہ میں مسلمان آرام سے زندگی گزار رہے ہیں تو ان کے تن بدن میں آگ لگ گئی۔ انہوں نے ان مسلمانوں کو واپس بلانے کے لیے اپنے لوگوں کو حبشہ بھیجا۔ مکے کے انیکیشور وادیوں نے حبشہ کے راجہ اور دربار کے لوگوں کو پربھاوت کرنے کے اُدیش سے بہت سے اپہار خریدے اور وہ ان کو دیے۔ انہوں نے اپنی بات کو حبشہ کے راجہ کو سمجھانے کے لیے دو ایسے لوگوں کو بھیجا جو باتیں بنانے میں بہت ہی ماہر تھے۔ یہ تھے عمر عاص اور عبید اللہ بن ربیعہ۔ وہ جیسے ہی حبشہ پہنچے انہوں نے قریش کی طرف سے بھیجے گئے اپہاروں کو حبشہ کے راجہ کے حوالے کر دیا جسے اس نے سویکار بھی کیا۔ اس کے بعد عمر عاص نے نجاشی سے کہا کہ ہمارے کچھ لوگ گمراہ ہو کر ہمارے ہی دھرم کی آستھاؤں کو اب برا بھلا کہنے لگے ہیں۔ اب وہ لوگ یہاں آ گئے ہیں، ہم چاہتے ہیں کہ آپ ان کو ہمارے حوالے کر دیجئے۔ حبشہ کا راجہ نجاشی بہت ہی سمجھدار انسان تھا۔ اس نے پہلے جعفر بن ابی طالب کو اپنے پاس بلوایا اور ان سے کہا کہ دیکھو مکے سے آنے والے یہ قریش کیا کہہ رہے ہیں۔ جعفر نے کہا کہ آپ ان سے پوچھئے کہ کیا ہم ان کے غلام ہیں۔ نجاشی نے عمر عاص سے کہا کہ کیا یہ صحیح ہے؟ اس نے کہا کہ نہیں، یہ ہمارے غلام تو نہیں ہیں بلکہ یہ آزاد ہیں۔ اس کے بعد جعفر نے نجاشی سے کہا کہ آپ ان سے یہ پوچھئے کہ کیا ہم ان کے قرض دار ہیں جو یہ یہاں پر آئے ہیں۔ اس کے جواب میں عمر عاص نے کہا کہ نہیں، ایسا بھی نہیں ہے۔ عمر عاص کے جواب میں جعفر نے نجاشی سے کہا کہ آپ اب یہ بتائیے کہ جب ہم ان کے غلام بھی نہیں ہیں اور ہم نے ان سے کوئی ادھار بھی نہیں لیا ہے تو پھر یہ آپ سے ہم کو کیوں مانگ رہے ہیں؟ واسطوکتا یہ ہے کہ یہ لوگ اپنے نگر میں ہمیں ٹارچر کیا کرتے تھے، ان کی یاتناؤں سے تنگ آ کر ہم نے آپ کے دیش میں آ کر اب شرن لی ہے۔ عمر عاص نے کہا کہ ہے راجا، یہ سارے لوگ ہمارے بڑے کو برا بھلا کہتے ہیں اور ہمارے بیچ مت بھید پھیلاتے رہتے ہیں، یہ ہمارے سمانی لوگوں کا اپمان کرتے ہیں، ہم چاہتے ہیں کہ آپ ان کو ہمارے حوالے کر دیں تاکہ ہم انہیں واپس اپنے دیش لے جائیں اور وہاں پر پھیلے مت بھید سماپت ہو جائیں۔ اب جعفر نے نجاشی سے کہا کہ راجا، ہمارے اور ان کے بیچ مت بھید کا کارن یہ ہے کہ ایشور نے ہمارے بیچ اپنا دوت بھیجا ہے، وہ ہم کو ایکیشور کی اپاسنا کا نمنترن دیتے ہیں، انہوں نے ہمیں انیکیشور کی اپاسنا اور مورتی پوجا سے روکا ہے، انہوں نے ہمیں نماز پڑھنے، زکوٰۃ دینے کا آدیش دیا اور ہمارے بیچ کے مت بھیدوں کو سماپت کرایا ہے، انہوں نے مردار کا گوشت اور سور کا گوشت کھانے سے بھی ہمیں روکا ہے، انہوں نے ہمیں نیائے کرنے اور دوسروں کی سہایتا کرنے کا بھی آہوان کیا ہے۔ جعفر کی بات پوری ہونے پر نجاشی نے کہا کہ ایشور نے حضرت عیسیٰ علیہ السلام کو بھی اسی کام کے لیے بھیجا تھا۔ پھر اس نے کہا کہ تمہاری جو ایشوری کتاب ہے کیا اس کی کچھ باتیں تم کو یاد ہیں؟ نجاشی کی بات سن کر جعفر بن ابی طالب نے پوتر قرآن کے سورہ مریم کی وہ آیتیں پڑھ کر سنائیں جو حضرت عیسیٰ علیہ السلام سے سمبندھت ہیں۔ یہ آیتیں حضرت مریم کو ہر پرکار کی برائی سے پاک بتاتی ہیں۔ جعفر نے جو آیتیں سنائیں ان کو سن کر نجاشی اور اس کے دربار میں بیٹھے بہت سے عیسائیوں کی آنکھوں سے آنسو نکلنے لگے۔ پھر نجاشی نے لوگوں کو سمبودھت کرتے ہوئے کہا کہ یہ لوگ صحیح کہہ رہے ہیں اور میں ان کو تمہارے حوالے نہیں کروں گا۔ یہ سننے کے بعد عمر عاص نے کہا کہ ہم ابراہیم کی نسل سے ہیں نہ کہ یہ لوگ۔ ابراہیم کی سنتان کے بارے میں قرآن کے سورہ آل عمران کی 68 آیت میں ایشور کہتا ہے کہ نسندے حضرت ابراہیم کے سب سے نکٹ ادھک وہ لوگ ہیں جنہوں نے ان کا انسرن کیا، اور پیغمبر تتھا ایمان والے لوگ اور ایشور پر ایمان لانے والوں کا سنرکشک تتھا متر ہے۔ حبشہ کا راجا نجاشی جو حضرت مریم کے بارے میں قرآن کی آیتیں سن کر بہت پربھاوت ہو چکا تھا، وہ عمر عاص کی باتوں سے ناراض ہو گیا۔ اس نے غصے میں کہا کہ جاؤ، تم لوگ یہاں سے چلے جاؤ۔ اسی کے ساتھ اس نے قریش دوارا بھیجے گئے اپہار بھی واپس کر دیے اور کہا کہ مجھ کو یہ تمہارے اپہار سویکار نہیں ہیں۔ اس گھٹنا کو کئی سال بیت گئے۔ اسی بیچ پیغمبر اسلام مکے سے مدینے کی اور ہجرت کر چکے تھے، اسلام بہت سے شہروں میں پھیل چکا تھا، خیبر کو جیتا جا چکا تھا۔ ٹھیک اسی دن جس دن مسلمان خیبر کی جیت کا جشن منا رہے تھے، مسلمانوں کا گٹ حبشہ سے واپس آیا۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے جب جعفر اور مسلمانوں کے گٹ کو دیکھا تو یہ کہا تھا کہ پتہ نہیں میں کس چیز پر ادھک خوش ہوں، خیبر کی جیت پر یا پھر حبشہ سے مسلمانوں کی واپسی پر۔ اسی بیچ نجاشی نے عیسائی ودوانوں اور دھرم گروؤں کے ایک گٹ کو مدینے بھیجا اور ان سے کہا کہ تم لوگ مسلمانوں کے پیغمبر کے جیون، ان کے ویوہار، لوگوں سے ان کی بات چیت اور انیہ باتوں کے بارے میں جانکاریاں اکترت کر کے میرے پاس لاؤ۔ جب یہ لوگ وہاں پر پہنچے تو انہوں نے مسجد میں قرآن کی آیتیں سنی تو ان کو سن کر وہ سب کے سب مسلمان ہو گئے۔ اسی بیچ سورہ مائدہ کی آیت سنکھیا 82 اور 84 نازل ہوئی۔ اس آیت میں ایشور کہتا ہے، ہے پیغمبر، آپ دیکھیں گے کہ ایمان والوں سے شترتا کے معاملے میں یہودی اور انیکیشوروادی سب سے آگے ہیں، اور ایمان والوں سے مترتا کی دشٹی میں ان سے سب سے نکٹ آپ کو وہ لوگ ملیں گے جو کہتے ہیں کہ ہم عیسائی ہیں۔ یہ مترتا اس کارن ہے کہ ان میں بہت سے پادری اور ویراگی اپاسک ہیں جو ستیہ کے سمکش گھمنڈ نہیں کرتے ہیں۔ وہ عیسائی پادری اور اپاسک جب بھی پیغمبر اسلام پر اترنے والی آیتوں کو سنتے ہیں تو تم دیکھتے ہو کہ ستیہ کو پہچان لینے کے کارن ان کی آنکھیں آنسوؤں سے بھر جاتی ہیں، اور وہ یہ کہتے ہیں کہ ہمارے پالنہار، ہم ایمان لے آئے اور تو ہمارا نام ستیہ کی گواہی دینے والوں میں لکھ لے، اور ہم نے ابراہیم کو اسحاق و یعقوب پردان کیے اور ہر ایک کا مارگ درشن کیا، اور ان سے پہلے ہم نے نوح کا بھی مارگ درشن کیا تھا، اور ابراہیم کے ونش میں داؤد، سلیمان، ایوب، یوسف، موسیٰ اور ہارون کا بھی ہم نے مارگ درشن کیا، اور ہم اس پرکار بھلے کرم کرنے والوں کا بدلہ دیتے ہیں۔ اس آیت میں کئی ایشوریہ دوتوں کے ناموں کا الیکھ کیا گیا ہے۔ دوستوں، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ آپ سے اب ہم انومتی چاہتے ہیں۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے، تو شوتاؤ اسی کے ساتھ ہماری یہ سبھا بھی یہیں پر سمپن ہوتی ہے۔ خدا حافظ۔Thank you.